الحمد لله الحمد لله وكفى وسلام على عباده الذين اصطفى اللهم صل وسلم وبارك وانعم على سيدنا محمد وعلى آله وأصحابه وعلى من تبعهم بإحسان إلى يوم الدين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ما آتاكم الرسول فخذوه وما نهاكم عنه فانتهوا صدق الله مولانا العظيم. ایک صحابی ہے جن کا نام حضرت معاذ ابن جبل رضی اللہ تعالی عنہ ہے. حضرت نبی کریم صلی اللہ علیہ وسلم کے صحابہ میں ان کو اللہ تعالی نے ایک خاص مقام اور خاص درجہ عطا فرمایا تھا. یہ وہ خوش نصیب صحابی ہے کہ جن کو نبی کریم صلی اللہ علیہ وسلم نے اپنی زندگی میں یمن کا گورنر بنا کر کے بھیجا تھا. یہ بہت بڑی بات ہے کہ ایک پورے اسٹیٹ کا گورنر بنا کر کے نبی کریم صلی اللہ علیہ وسلم کسی کو بھیجے. جب یہ روانہ ہوئے تو روانگی کا منظر بہت عجیب منظر تھا. مدینہ منورہ سے جب یہ نکلے تو نبی کریم صلی اللہ علیہ وسلم نے ان کو سواری پر بٹھایا اور آپ صلی اللہ علیہ وسلم نیچے زمین پر چل رہے تھے. کتنی عجیب بات کہ ایک صحابی کو حضور اوپر بٹھا دے اور خود نبی کریم صلی اللہ علیہ وسلم نیچے چلے. اور مدینہ کے باہر تک نبی کریم صلی اللہ علیہ وسلم ان کو روانہ کرنے کے لیے تشریف لے گئے. اس سے ایک سنت ہم کو سیکھنے کو ملی کہ کوئی مہمان آئے تو اس مہمان کو روانہ کرنے کے لیے کچھ چل کر کے ہمیں جانا چاہیے. یہ بھی ایک سنت طریقہ ہے. کم سے کم اتنا کرے کہ ہم آنے والے مہمان کو گاڑی تک پہنچا دے. ہمارے گھر سے نکلے تو گاڑی کے اندر لے جا کر کے ہم ان کو بٹھا دے. یہ اس حدیث سے ہم کو سنت سیکھنے کو ملی. تو بہت پیارا منظر تھا کہ حضرت معاذ اوپر سواری پر چل رہے ہیں، نبی کریم صلی اللہ علیہ وسلم نیچے چل رہے ہیں. اس درمیان نبی کریم صلی اللہ علیہ وسلم نے حضرت معاذ کو ایک عجیب بات فرمائی. کہا، معاذ، شاید زندگی میں میری تمہارے ساتھ یہ آخری ملاقات ہو. اب جب تم یمن سے لوٹ کر کے ریٹرن آؤ گے تو میں زندہ نہیں ہوں گا، میرا انتقال ہو گیا ہوگا، اور تم میری قبر پر آؤ گے. اب جب یہ خبر سنی نبی کریم صلی اللہ علیہ وسلم کی زبان سے تو حضرت معاذ رضی اللہ تعالیٰ عنہ کو رونا آ گیا. رونے لگے حضرت معاذ رضی اللہ تعالیٰ عنہ، اور اتنے روئے کہ زور زور سے رونے لگے. जैसे एक बच्चे को मारा जाए और वो कैसे रोता है आवाज लगा लगा करके, इस तरह हजरत माज रदी अल्लाह ताला अन्हु जोर जोर से रोने लगे तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनको नसीहत फरमाई, माज इस तरह जोर से मत रो, आवाज लगा करके रोना ये शैतान का काम है। इससे हमको एक दूसरी सुन्नत सीखने को मिली, कोई गम का मौका हो, कोई तकलीफ का मौका हो, रोना आता है आदमी को, आदमी अल्लाह के डर से भी रोया करता है, लेकिन रोने के अंदर आंसू निकले, हल्की हल्की थोड़ी बहुत लाइट आवाज निकले, लेकिन जोर जोर से चिल्ला चिल्ला करके रोना ये जमाने जाहिलियत का तरीका है, ऐसा तरीका पसंद नहीं है शरीयत के अंदर। फिर हजरत माज रदी अल्लाह ताला अन्हो, सहाबा तो पूरे पूरे इताअत करने वाले थे, सुनते ही फौरन अमल करने वाले थे। आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर मदीना की तरफ मुंह फरमाया, पूरे घूम गए, हालांकि रवानगी हो रही थी यमन की तरफ, और पूरे फिर ठहर करके घूम गए मदीना की तरफ, और मदीना की तरफ मुंह करके नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, माज मेरी नजर में यानी हुजूर की नजर में महबूब प्यारा चहीता वो आदमी है जिस आदमी के अंदर तकवा हो, जिस इंसान के अंदर तकवा होगा, अल्लाह का डर होगा, वो आदमी मेरी नजर के अंदर बहुत महबूब, बहुत प्यारा, बहुत चहीता है। फिर आगे दो बात अजीब फरमाए, वो तकवा वाला आदमी चाहे जौन से भी खानदान का हो, मैं उसका खानदान नहीं देखूंगा कि कौन से खानदान का वो है, और दूसरी बात फरमाई वो कहां रहता है मैं वो नहीं देखूंगा। दुनिया में किसी भी खानदान का हो और किसी भी जगह का रहने वाला हो, लेकिन उसके दिल के अंदर तकवा है, अल्लाह का डर है, तो वो इंसान मेरी नजर के अंदर बहुत प्यारा और महबूब है। इससे एक बात हमको ये सीखने को मिली कि हम तकवा वाले बन जाएंगे तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की नजर में हम महबूब और प्यारे बन जाएंगे, और यही तकवा इंसान को इज्जत दिलाने वाली चीज है, चाहे कौन से भी खानदान का हो, दुनिया में कहीं का भी रहने वाला हो। अल्लाह ताला फरमाते, इन्ना अकरमकुम इंदल्लाहि अत्काकुम, अल्लाह की नजर में सबसे ज्यादा इज्जत वाला वो आदमी है जो अल्लाह ताला से ज्यादा डरने वाला हो, ज्यादा तकवा वाला हो। इसलिए हम तकवा अपनाएं, अल्लाह की नजर में भी इज्जत और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के यहां भी मोहब्बत प्यार उस आदमी को मिलेगा जिसके दिल में तकवा होगा। और आगे हदीस का हिस्सा सुनाने से पहले एक गलत फहमी दूर कर दो। जनरल हमारे दिल के अंदर एक अजीब गलती बैठी हुई है कि हम समझते हैं कि तकवा तो कोई बहुत बड़ी चीज है, और कुछ लोग किस्से भी ऐसे बयान करते हैं जिससे लोगों को गलती हो जाती है। तकवा तो बहुत सिंपल, बहुत आसान, बहुत इजी चीज है। हदीस शरीफ से मालूम होता है कि तकवा क्या चीज है। अल्लाह ताला ने जितनी चीजों को हराम किया है, हराम से बचना, ये तकवा है। कितना आसान है तकवा, कोई मुश्किल चीज नहीं। तकवा एकदम मुख्तसर, एकदम आसान, एकदम इजी चीज। जितनी चीजें दुनिया के अंदर अल्लाह ने हराम की है, उन हराम चीज से आदमी बच जाए, ये है तकवा। उसी हजरत माज बिन जबल रदी अल्लाह ताला अन्हो को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हाथ में हाथ दिया, अपना हाथ हजरत मास के हाथ में दिया। आप सल्लल्लाहु अलैहि वसल्लम की जुबान से एक बात निकली, फरमाया मास मुझे तुमसे मोहब्बत है। एक सहाबी हुजूर की जुबान से सुने कि मुझे तुमसे मोहब्बत है, तो हजरत माज रदी अल्लाह ताला अन्हु तो एकदम हैरान रह गए, ताज्जुब में रह गए। हुजूर आप क्या फरमाते हैं? उम्मती को नबी से मोहब्बत होती है, सहाबी को नबी से मोहब्बत होती है, और यहां तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं माज मुझे तुमसे मोहब्बत है। तो हजरत माज रदी अल्लाह ताला अन्हु थोड़ी देर तो एकदम हैरान हैरान, क्या जवाब दूं क्या जवाब दूं। थोड़ी देर के बाद उन्होंने अपने आप को कंट्रोल किया और जवाब में कहा, ए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, मेरी मां, मेरा बाप, मेरी जान सब आप पर कुर्बान हो जाए, मैं सबको आप पर कुर्बान करने के लिए तैयार हूं, मुझे भी आपसे मोहब्बत है, आप मुझसे मोहब्बत करते हैं, मैं भी आपसे मोहब्बत करता हूं। इससे एक बात सीखने को मिली कि मुसलमान आपस में ईमान की निस्बत पर मोहब्बत रखे, और साथ में यह सुन्नत भी सीख लो, यह भी हदीस में आया कि अगर किसी के साथ ईमान की निस्बत से मोहब्बत हो तो उसको बतला भी देना चाहिए, जैसे हुजूर ने खुद बतलाया, फिर सहाबी ने भी बतलाया। ईमान के खातिर, दीन के खातिर मोहब्बत हो तो उसको बतला देना यह भी सुन्नत है कि मुझे आपसे अल्लाह वास्ते मोहब्बत है, दीन के खातिर मोहब्बत है। जब दोनों तरफ से मोहब्बत की बात पक्की हो गई तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत माज रदी अल्लाह ताला अन्हु को फरमाया कि माज मैं तुमको एक बात की वसीयत करता हूं, एक बात की खास ताकीद करता हूं कि जब तुम फर्ज नमाज पढ़ लो तो हर फर्ज नमाज के बाद मैं तुमको दुआ बतलाता हूं, उस दुआ को तुम पाबंदी से पढ़ते रहना। कितना प्यारा अंदाज अपनाया, अपने हाथ में हाथ दिया और हाथ में हाथ लेकर के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हजरत मास को बतला रहे हैं और दोनों के दरमियान में मोहब्बत की बात हो रही है, मुझे आपसे मोहब्बत, आपको मुझसे मोहब्बत। और फिर हुजूर वसीयत करते हैं, वसीयत के पूरी ताकीद से ये माज मैं तुमको कहता हूं, मैं तुमको एक दुआ बतलाता हूं, हर नमाज के बाद तुम उसको पढ़ते रहना। अंदाजा लगाओ वो दुआ कितनी कीमती दुआ होगी कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हाथ में हाथ देके बतलाई और ताकीद फरमाई कि इस दुआ को हर नमाज के बाद जरूर पढ़ना। अल्लाह इस दुआ पर मुझे, आपको, पूरी उम्मत को अमल करने की तौफीक अता फरमा। आज मैं आपको ये दुआ इस मजलिस में बतलाता हूं, आप उसको याद कर लो और इसको पूरी जिंदगी पाबंदी से पढ़ने की आदत डाल दो और घर में अपनी मस्तूरात को भी याद करा दो। बड़ी जबरदस्त दुआ है। اللهم عيني على ذكرك وشكرك وحسن عبادتك اللهم عيني على ذكرك وشكرك وحسن عبادتك اللهم عيني على ذكرك وشكرك وحسن عبادتك। तीन दुआ मांगी गई इसमें, और ये तीन काम ऐसे हैं कि हर एक के लिए जरूरी काम है। اور اس کام میں ہمارا نفس دشمن، شیطان دشمن رکاوٹ ڈالتا ہے، کام کرنے نہیں دیتا. اسی لیے اللہ کی مدد مانگی، اللہم اعنی، اے اللہ تو میری مدد کر، اے اللہ تو میری مدد کر تاکہ یہ تین کام میرے لیے آسان ہو جائے. پہلا کام، اللہم اعنی علی ذکری کا، میں تیرا ذکر کرنے والا بن جاؤں، ذکر کرنے میں تو میری مدد فرما. شیطان غفلت ڈالتا ہے، اللہ کی مدد ہوگی غفلت دور ہوگی اور انسان ذکر کرنے والا بنے گا. دوسری چیز، وشکری کا، اے اللہ میں تیری نعمت کا شکر ادا کرنے والا بنوں. اس لیے کہ شیطان جب اللہ تعالی کے یہاں سے نکالا گیا تھا تو نکلتے نکلتے اس نے اللہ تعالی سے کہا تھا کہ اللہ، یہ انسان آدم کی وجہ سے میں دنیا میں جا تو رہا ہوں لیکن دنیا میں جا کر کے ان کو میں گمراہ کروں گا، غفلت میں ڈالوں گا، اور غفلت میں ڈال کے ایسی محنت کروں گا کہ لا تجد اکثرهم شاکرین، اتنی محنت کروں گا کہ اکثر انسان، زیادہ انسان تیرا شکر نہیں کریں گے، تیرے ناشکرے بن جائیں گے. اسی لیے ہم اللہ سے مدد مانگے کہ اللہ تیرا شکر ادا کرنے میں تو ہماری مدد فرما. اور تیسری چیز، وحسن عبادتک، ہم تیری عبادت اچھی کرے، اچھی عبادت ہم تیری کرنے والے بنے. میرے بھائیو، کھانا اچھا، نماز بھی اچھی، پینا اچھا، روزہ بھی اچھا، گھر اچھا، عبادتیں بھی اچھی، گاڑی اچھی تو زندگی بھی ہماری اچھی. ہر چیز ہم دنیا کی اچھی ڈھونڈتے ہیں، گاڑی، مکان، کپڑے، موبائل، جوتے چپل، کھانا پینا، ہر چیز اچھی چاہیے تو عبادت اور اطاعت وہ بھی اچھی. وحسن عبادتک، ہم تیری عبادت اچھی کرنے والے بنے. یہ تین دعا نبی کریم صلی اللہ علیہ وسلم نے حضرت معاذ کو بتلائی کہ ہر فرض نماز کے بعد پڑھنے کی میں تم کو تاکید کرتا ہوں. اللہ تعالیٰ مجھے، آپ کو، سب کو اس دعا کو پابندی سے پڑھنے کی توفیق عطا فرمائے. اللہم اعنی علی ذکرک و شکرک و حسن عبادتک، پڑھو یاد ہو جائے گی، آسان دعا ہے. اللہم اعنی علی ذکرک و شکرک و حسن عبادتک، اللہم اعنی علی ذکرک و شکرک و حسن عبادتک، اے اللہ تیرے ذکر پر، تیرے شکر پر اور تیری اچھی عبادت کرنے پر تو ہماری مدد فرما دے. اور بھی ضمناً بہت ساری سنتیں آ گئی، محبت کے بارے میں، روانگی کے بارے میں، اللہ ان سب سنتوں پر ہمیں عمل کی توفیق عطا فرمائے. اس وقت ہمارے بڑوں کے حکم سے اور مشورے سے یہ مناسب لگتا ہے کہ بھائی اس وقت کی مجلس کے بعد ہم یاسین شریف کی تلاوت کریں، اس لیے کہ یاسین شریف پڑھ کر کے جو دعا مانگتے ہیں وہ دعا اللہ کے یہاں قبول ہوتی ہے. اور جو لوگ حالات سنتے ہیں، دیکھتے ہیں، ان کو معلوم ہے پوری دنیا میں مسلمان اس وقت بہت پریشان ہیں، مختلف ملکوں میں عجیب عجیب پریشانی سے مسلمان گزر رہے ہیں، تو ہم یاسین شریف کی تلاوت کریں، پھر اللہ تعالیٰ سے دعا مانگے. ہمارا اس وقت سب سے بڑا بچاؤ کا، حفاظت کا اگر کوئی ذریعہ ہے تو وہ اللہ تعالیٰ سے دعا ہے. اس ذریعے کو ہم اپناویں، اپنے لیے بھی اور پوری دنیا کے مسلمانوں کے واسطے. اور ایسے رمضان کا مہینہ ہے، قرآن کی تلاوت کا بڑا ثواب ہے، وضو کے ساتھ یاسین شریف ہم پڑھیں گے تو ایک حرف پر 25 نیکی اللہ تعالیٰ عطا فرماتے ہیں، تو ثواب بھی ملے گا، رمضان میں قرآن کی برکت بھی ہوگی اور اس کے بعد دعا بھی قبول ہوگی. اس لیے اس مجلس کے بعد انشاءاللہ یاسین شریف پڑھتے ہیں پھر دعا کرتے ہیں. اللہ ہمیں اس کی برکتوں سے مالا مال فرمائیں.